अब तपाईँ सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम भन्छे नामा।
नमस्कार, भन्छिन आमाको नयाँ 118 भागमा स्वागत गर्छु म यशोदा। आशा छ भर्खरै सकिएको लोक पर्व बडा दशैं 2077 सुरक्षित रूपमा स्वस्थ भएर हर्षोल्लासका साथ मनाउनु भयो होला। आमा र बच्चाको स्वास्थ्य र पोषणका सवालमा केन्द्रित रेडियो कार्यक्रम लहर भन्छिन आमाको यो संस्करण स्थानीय एफएम स्टेशनहरूले उत्पादन तथा प्रसारण गरेका भन्छिन आमाका स्थानीय संस्करणहरूको सारांश एकीकृत केन्द्रीय संस्करण हो। यस कार्यक्रममा हामी हरेक साता यसै समय आमा र बच्चाको स्वास्थ्य र पोषणकै विषयवस्तुहरू समेट्छौ। तपाईँ हाम्रै बस्ती र समुदायका कथा सुन्छौ, साथमा तपाईँकै अनुभवहरूलाई समेट्छौ। यो कार्यक्रम तपाईँले रेडियो नेपालका साथै देशभरिका विभिन्न 150 भन्दा बढी एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। रेडियो कार्यक्रम लहर भन्छिन आमामा गएको साता हामीले साबुन पानीले हात नधुँदा हुन सक्ने जोखिमहरूका बारेमा छलफल गर्यौं। कार्यक्रममा आज हामी बच्चालाई पूर्ण स्तनपान गराउनका लागि सही आसन सम्पर्क र पटक केन्द्रित सन्देशमूलक नाटक श्रृंखला
एकापट्टिको दूध कम्तीमा 15 मिनट खुवाएपछि मात्र अर्कोपट्टिको दूध खुवाउने गर्नुपर्छ
अनि प्रसूतिको समय नजिकिँदै गर्दा स्वास्थ्य संस्थामा नै सुरक्षित रूपमा प्रसूति गराउनको निम्ति आवश्यक पूर्व तयारी गर्नुभएका गर्भवती महिलाको अनुभव पनि सुन्नेछौ।
तयारी गरेको छु, लुगा कपडा सब तयारी गरेको छ अनि पैसा पनि हल्का जम्मा गरेकै छ। त्यही घिउ सिउ भन्छ कुखुरा सुकुरा पालेकै छ।
त्यसै गरी सुरक्षित प्रसूतिको तयारी कसरी गर्ने र स्वास्थ्य संस्थामा नै किन सुरक्षित प्रसूति गराउनु पर्छ भन्ने बारेमा स्वास्थ्य कर्मीका कुरा पनि सुन्नेछौ।
अब स्वास्थ्य संस्थामा जाएके सौडी हुई है तो उ लोगन मातारी यो बच्चा के खतरा से जोगेक सकत है।
साथमा अन्य सन्देशमूलक सामग्रीहरू त छँदैछन्। आउनुहोस् अबको करिब आधा घण्टा सँगसँगै छलफल गरौं। छलफलको सुरुवात गरौं नाटक श्रृंखलाबाट। आजको नाटक श्रृंखला बच्चालाई पूर्ण स्तनपान गराउनका लागि सही आसन सम्पर्क र पटकको सवालमा केन्द्रित छ। प्रस्तुतिमा हुनुहुन्छ सहकर्मी भानु बुखिम।
नाटकका पात्र र परिवेश COVID-19 सन्दर्भ भन्दा पहिले नै रेकर्ड गरिएको हुँदा हालको परिवेशसँग नमिल्न पनि सक्छ।
समय चलिरहन्छ, समयक्रममा मानिसको जीवन पनि चलिरहन्छ। भलै जीवनका लागि समय सधैँ सहज हुँदैन। चलिरहने समयको चक्रमा जीवनले भोग्ने उतार चढावसँगै समाजमा जन्मिन्छन् मानिसका विविध कथाहरू। मानिसका कथाले रहर सपना अनि ती रहर र सपना प्राप्तिको क्रममा आइपर्ने अडचनको व्याख्या गर्छ। यस्तै रहर सपना अनि अडचनको व्याख्या थियो भन्छिन आमाको फेदी खोलाको कथा। र अब नयाँ कथा सुन्नको लागि लागौं सिमल चौकतिर।
घरमा को हुनुहुन्छ?
सुदीप सर आउनु भयो जस्तो छ। भित्रै आउनुहोस् है सर, हामी यता छौँ। दिदी यो कुर्सीको कपडा उता हराउन न।
ल ल,
म त उता भान्सातिर हेरेँ, कोही देखिनँ।
यतै छौँ सर। नमस्कार है।
नमस्कार है सुदीप सर।
नमस्कार नमस्कार
सर, यतै कुर्सीमा बस्नुहोस् न।
हस्, म पनि अघि नै आउँ भनेको, निस्कने बेलामा बिरामी आइपुगेँ।
बिरामीले नै अल्मलायो कि भन्ने लागेको थियो।
अल्मलायो त के भन्नु र, बिरामी नै हेर्न बसेको हो क्या र। अनि नानी र आमाको अवस्था चाहिँ कस्तो छ?
ठिकै छ सर।
नानी त निदाएकी रहेछन्, पहिलोचोटि मुख हेरेको है। ल, यो पैसा चाहिँ यहाँ राखिदिएको छु है।
हुन्छ सर।
अनि तपाईँलाई चाहिँ कस्तो छ नि?
मलाई त ठिकै छ सर अहिले।
आमा छोरी दुवैलाई केही समस्या छैन सर। दिदी सरलाई केही ल्याइदिनु न।
ल ल।
मलाई त कस्तो कस्तो लागेको थियो, तर तपाईँ समयमा आइपुग्नु भयो।
संयोग एउटा हो के, संयोग भनौँ न।
जे भने पनि हाम्रो भाग्य दरो रहेछ सर। कल्पनालाई व्यथा लागेको झन्डै एक दिन भइसकेको थियो। स्वास्थ्य चौकीमा पनि अयब सर नभएको, के गर्ने भनेर म त।
मेरो लागि पनि यो चाहिँ गजबको संयोग रह्यो के। उता फेदी खोलामा एकजनालाई सुत्केरी गराएर हिँडेको थिएँ, यता आउने बित्तिकै तपाईँहरूको सेवा गर्ने मौका मिलिहाल्यो।
सर टाइममै फर्किनु भयो र हामीलाई यति सजिलो भयो सर।
ए नानीले पिसा फेरि कि क्या हो?
छैन छैन, मैले हेरिरहेको छु।
कुनै समस्या त देखेको छैन नि घर ल्याइसकेपछि नानीलाई?
त्यस्तो समस्या त छैन सर।
बरु दुध चाहिँ अलि राम्रोसँग नखाइदिएको हो कि जस्तो लाग्छ सर।
तरिका मिलेन कि त, आसन र सम्पर्क मिलेन भने पनि बच्चाले दुध खान गाह्रो मान्छ।
मिलाएकै जस्तो लाग्छ मलाई त।
मिलेकै होला, तैपनि एकपटक बताउँछु है त। ल पलिटी कसेर बस्नुहोस् त।
हुन्छ सर, एकैछिन है, यो पछ्यौरी अल्झिएर।
ल पठाउनु, यो पछ्यौरीलाई यता दिनु त। अब बच्चालाई आफ्नो पेटसँग उसको पेट बराबर हुने गरेर राख्ने यसरी। अब दुध चुस्दा बच्चाको मुख पुरै खुला हुनुपर्छ है।
हजुर सर। अनि
हो, अनि आमाको स्तनलाई बच्चाको चिउँडोले छोएको, अनि बच्चाको तल्लो ओठ तलतिर फर्केको र स्तनको कालो भाग पुरै बच्चाको मुखभित्र पसेको हुनुपर्छ।
गर्न त यसरी नै खोजेको हो।
हो, अब यसै गरेर दिन र रातमा गरी कम्तीमा 10-12 पटकसम्म खुवाउनुपर्छ पुग्ने गरी।
दुध त प्रशस्त नै खुवाइराखेको छौँ सर।
ए समय भएपछि चाहिँ नरोए पनि खुवाउनुपर्छ नि फेरि।
1.5-2 घन्टाको ग्यापमा दुध खुवाइरहेका छौँ सर।
हामीले जाने सुने अनुसार त गरिरहेछौँ सर। यो आमा समूह, स्वास्थ्य संस्था, स्वयंसेविकाबाट थाहा भएको सबै कुराहरू गरि नै रहेछौँ।
एकदमै राम्रो, अरूको हेरेर नै जान्ने हो। अनि एकापट्टिको दुध कम्तीमा 15 मिनट खुवाएपछि मात्र अर्कोपट्टिको दुध खुवाउने गर्नुपर्छ।
हजुर सर, मैले त त्यसै गर्ने गरेको छु।
यसो गर्दाखेरि चाहिँ बच्चालाई दुध पुग्छ कि।
ए
सुदीप सर, खाजा लिनु न।
ओहो, यत्रो धेरै होला नि।
यति पनि के धेरै?
खानु न खानु सर, धेरै हुँदैन।
पानी त्यहाँ बोतलमा छ सर, गिलास ल्याइदिनु पर्छ कि?
पर्दैन पर्दैन, म यहाँ बोतलबाटै खाइहाल्छु नि।
यति जाबोले नि गाह्रो पार्यो त।
गाह्रै भयो त मिना।
ए के सर, कताबाट आएको नि?
पारी गाउँ गएको थिएँ उकालोमा यसो थके मारौँ भनेर। तिमी चाहिँ कहाँबाट आएको नि? धोक्रो पनि बोकेका छौ।
मिलमा गएको थिएँ।
किन नि?
पिठो पिस्न। अब यसमा मसला मिसाएर पुवाको औषधि बनाइदिनु पर्यो नि बुहारीलाई।
भनेपछि बुहारीको स्याहारमा लागेका छौ।
लाग्नै पर्यो नि।
भाइ बुहारी पनि खुसी भयो होला नि त, होइन? बाआमा बनेपछि त।
बाआमा हुँदा नि खुसी हुँदैनन् त? खुसी नै छन्, उनीहरूको त भाग्य राम्रो छ।
तिम्रो नि भाग्य राम्रै छ नि, के दुःख छ र तिमीलाई?
के दुःख छ भन्नु र, आफ्नो त कर्मै खोटो छ।
के भयो र मिना, बुहारीले केही भनिनु हो?
बुहारीले त बेला बेलामा भनिहाल्छ नि, अंश खान बसे चाहिँ गर्छे। हुन त आफ्नै भाग्य त्यस्तो भएपछि के गर्नु र, ओह्रालो लागेको मृगलाई बाछाले त लखेट्छ भन्छन्।
धेरै चिन्ता नलिऊ मिना, म छु त, किन पिर मान्छौ?
तिमी भएर के गर्नु, तिम्रो दुःख तिमीसँग, मेरो दुःख मैसँग।
त्यसो नभन न, मलाई तिम्रो दुःख थाहा छ।
थाहा पाएर के गर्छौ त केशर, तिम्रो आफ्नै बाध्यताहरू छन्।
जिन्दगी भनेको यस्तै हो मिना, मान्छेको जिन्दगीमा रहरहरू हुन्छन्, बाध्यताहरू हुन्छन्, रहर र बाध्यताको बीच बाटो नै अघि बढ्छ जिन्दगी। तिमी चिन्ता नल्याऊ, म चाँडै दाजु भाउजूसँग बिहेको कुरा गर्छु।
भनेर मात्र के गर्छौ, दाजु भाउजूले तिम्रो कुरा मान्नुहुन्न? 5 वर्ष जेठीसँग किन विवाह गर्छस् भन्छन्।
सधैँ तिमीलाई चाहिँ उमेरकै चिन्ता छ है?
हुँदैन त, तिमी 30 वर्ष पुग्दैछौ, म 35 वर्ष पुगिसकेँ। भनेको बेला विवाह भएको भए मेरो पनि विवाह भएको 13 वर्ष भइसक्थ्यो।
पुरानो कुरा छोडिदेऊ अब, त्यो तिम्रो बिहे किन टुटेको थाहा छ तिमीलाई?
किन नि?
तिम्रो बिहे मसँग लेखेको छ नि त, अनि म तिमीभन्दा बुढी छु भन्ने नठान्नु बुझ्यौ। केटा र केटीको उमेर कहिले पनि उस्तै हुँदैन, माया मात्र बराबरी हुनुपर्छ।
मस्केको हेर न।
अनि के त, जिन्दगी चल्न माया चाहिँ सधैँभरि बराबरी हुनुपर्छ बुझ्यौ।
तर उमेरको पनि कुरा हुन्छ नि, सबैतिर केटाभन्दा केटी कान्छे हुन्छन्, म चाहिँ तिमीभन्दा जेठी छु।
चिन्ता नल्याऊ, म उमेरमा बुढीलाई बुढी बनाउँछु, बाचा हो।
चिप्लो कुरा गर्न त, जाऊ अब
लै ल
दाई
ए केशर भित्रै आइज
भित्रै आउनु नानी भित्रै
दाई भाउजूसँग एउटा कुरा गरौँ भनेर
के कुरा हो
पहिला बस्नु न ल यतै बस्नु भए पनि हुन्छ
अब 30 वर्ष पुगिसक्यो घरजम गर्ने कि भन्ने विचार छ दाई भाउजूले के भन्नुहुन्छ
ए हामीले के भन्नु नि तेरो घरजम भएको त हाम्रा लागि पनि राम्रै कुरा त हो नि
अब हामीले नै कुरा झिक्ने कि भन्दै थियो तपाईँले नै झिक्नु भयो राम्रै भयो
त्यही त
अब झ्याम झ्याम बाजा बजाएर तपाईँको बिहे गर्नुपर्छ
झ्याम झ्याम बाजा बजाएर बिहे गर्नु त पहिला केटी हेर्नु परेन
केटी हेर्नु चाहिँ दाई भाउजूलाई दुःख नदेऊ कि भनेको
भनेपछि केटी हेरिसकिस्
को हो नि केटी
मिना
के भन्छ यसले बिहे गर्ने त कन्या केटी पो हेर्ने हो त बुढी कन्या होइन
घर गरी खाने खालकी छ दाई उमेरको के कुरा भयो र
त्यसो भनेर हुन्छ जे भए पनि केटी त आफूभन्दा कम उमेरकै हुनुपर्छ त्यस्तो बुढी कन्या चाहिँ सोच्दा पनि नसोच्नुहोस्
हेर भाइ केटी जति पनि पाइन्छ त अहिले जा केटीको बारेमा सोच्ने काम मेरो भयो म सोचौँला
मिना नि ठिक छ नि
धेर जिद्दी नगर्नु क्या बाबु यस्तो कुरामा आफूभन्दा ठुलोको सल्लाह पनि मान्नुपर्छ
ल किन मतिर हेर्छस् तेरो भाउजूको कुरा पनि ठिकै त हो नि
ल त दाई पछि कुरा गरौँला
मिनासँग विवाह गर्ने केशरको प्रस्ताव उनका दाजु भाउजूले अस्वीकार गरिदिए अब के हुन्छ त थाहा पाउनका लागि कार्यक्रम भन्छिन् आमाका आउँदा भागहरू सुन्न नछुटाउनुहोस् है
यस बेला हामी रेडियो कार्यक्रम भन्छिन् आमा सुनिरहेका छौँ
भन्छिन् आमा परिवारकै स्वास्थ्यका लागि
रेडियो कार्यक्रम लहर भन्छिन आमामा भर्खरै हामीले बच्चालाई पूर्ण स्तनपान गराउनका लागि सही आसन सम्पर्क र पटक विषय केन्द्रित नाटक श्रृंखला सुन्यौं कार्यक्रममा अब भने प्रसूतिको तयारी र स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवाका विषयमा छलफल गर्नतिर लागौं गर्भावस्था विशेष अवस्था हो यो अवस्थाको विशेष हेरचाह अनि स्याहार सुसारले आमा र बच्चाको भोलिको स्वास्थ्य समेत निर्धारण गर्छ त्यसैले पनि यो बेला आमाको स्याहार खानपान आराम आइरन चक्की खानेकुरामा गर्भवती महिला आफै र परिवारका सदस्यले विशेष ध्यान दिनुपर्छ यसका साथै गर्भ रहेको 4, 6, 8 र 9 महिना गरी कम्तीमा 4 पटक स्वास्थ्य संस्था गएर नियमित गर्भ जाँच गराउने अनि स्वास्थ्य कर्मीको परामर्श अनुसार स्वास्थ्य संस्थामा नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट प्रसूति गराउनका लागि गर्भवती महिला र परिवारले समयमै पूर्व तयारी गर्नुपर्छ आज हामी यही विषय सुरक्षित प्रसूतिको तयारी कसरी गर्ने र स्वास्थ्य संस्थामा नै किन सुरक्षित प्रसूति गराउनु पर्छ भन्ने बारेमा कुराकानी गर्दैछौँ यो कुराकानी देशभरिका विभिन्न 150 भन्दा बढी स्वतन्त्र एफएम रेडियोहरूमा भएका छलफलमा आधारित छ विश्वास छ यो कुराकानी तपाईँ हाम्रा लागि पक्कै पनि उपयोगी हुनेछ कोही पनि महिला गर्भवती भएदेखि नियमित गर्भ जाँच पोषिला खानपान आइरन चक्कीको सेवन आराम सरसफाईका साथै प्रसूति कहाँ गराउने भन्ने सम्मका कुरामा गर्भवती महिला र परिवारका सदस्यले विशेष ख्याल राख्नुपर्छ अनि नियमित गर्भ जाँच गर्दा स्वास्थ्य कर्मीको परामर्श अनुसार सुरक्षित प्रसूतिको तयारी गर्नुपर्छ सुरक्षित प्रसूति भनेको के हो त बताउँदै हुनुहुन्छ बागमती प्रदेश रसुवा उत्तरगया गाउँपालिका जीवजीवी ग्रामीण अस्पताल कालिकामा कार्यरत हेल्थ असिस्टेन्ट उत्सव पौडेल
सुरक्षित प्रसूति भनेको चाहिँ एउटा तालिम प्राप्त स्वास्थ्य कर्मीले चाहिँ स्वास्थ्य संस्थामा गएर सुत्केरीको बेलामा कुनै पनि समस्याहरू आएको हुन्छ त्यो समस्यालाई चाहिँ समाधान गरेर सुरक्षित तवरले चाहिँ बच्चा र आमालाई छुट्टाछुट्टै बनाउँछन् एकजनाबाट दुईजना बनाउँछन् त्यो नै सुरक्षित प्रसूति हो
गर्भ रहेको 4, 6, 8 र 9 महिना गरी कम्तीमा 4 पटक गर्भ जाँच गराउनाले आमा र गर्भको बच्चाको स्वास्थ्य अवस्था समयमै थाहा हुने भएकोले आवश्यक व्यवस्थापन गर्न सहज हुन्छ र बच्चा जन्माउने बेला आएपछि स्वास्थ्य संस्थामा गई तालिम प्राप्त स्वास्थ्य कर्मीबाट सुरक्षित रूपमा प्रसूति गराउँदा आमा र बच्चालाई हुन सक्ने खतरा वा जोखिमबाट समेत सुरक्षित राख्न सकिन्छ। त्यसैले प्रसूति हुन अर्थात् बच्चा जन्माउन स्वास्थ्य संस्थामा नै जानुपर्छ भन्नुहुन्छ लुम्बिनी प्रदेश बाँके गंगापुर स्वास्थ्य चौकीमा सेवारत अनामी लक्ष्मी गुरुङ।
ओ मातारी के गर्भ जाँच गरे खातिर लोगन के जोखिम से बचे खातिर गर्भ जाँच होइक परत है। अब गर्भ जाँच फिर 4 महिना में 6 महिना में 8 महिना में 9 महिना में करके उ लोगन के अवस्था कौन किस्म के है जोखिम अवस्था पता लागत है व्यवस्था करे भी सहज होत है। गर्भ जाँच हो जात है तो स्वास्थ्य कर्मी के सलाह अनुसार अब कौन जगह लै जाक परी कह के पहले ने तैयारी होइक परत है। स्वास्थ्य संस्था में अब जैसे महतारी के खतरा अब जैसे लंबा व्यथा हो जाते कबो ओ बच्चा के नार और आगे निकल जाए ओ बच्चा रगत भी ज्यादा जाय सकत है महतारी के झिटकन होय वाला बीमार भी आई सकत है उम्र के समस्या न हो कह के स्वास्थ्य संस्था में सौड़ी कराएक परत है। अब स्वास्थ्य संस्था में जाए के सौड़ी हुई है तो उ लोगन अब महतारी और बच्चा के खतरा से जोगे सकत है।
पक्कै पनि आमा र बच्चाको स्वास्थ्य रक्षाको लागि स्वास्थ्य संस्थामा नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट प्रसूति गराउनुपर्छ अनि स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्य कर्मीबाट सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्यमा अन्य कुनै जटिलता आएमा तत्काल उपचार गराउन सकिन्छ। स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउँदाका फाइदा बारे बताउँदै हुनुहुन्छ सुदूरपश्चिम प्रदेश बैतडी पाटन नगरपालिका 10 सिद्धपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी मीना महरा।
स्वास्थ्य चौकीमा बच्चा जन्मायो भने आमा र बच्चा सुरक्षित हुने भयो अनि आमालाई जोगाउनका लेख्या जो स्वास्थ्य संस्थामा तमरो आएका समस्यालाई समाधान गर्दा लेख्या स्रोत साधनहरू हुनन् उन घरमा नै हुन र तालिम प्राप्त स्वास्थ्य कर्मीलाई नहुने हुनाले आमा र बच्चाको ज्यान घरमा जन्मियो जोखिममा हुन्छ र स्वास्थ्य संस्थामा जन्मियो भने एकदमै सहज सुरक्षित तरिकाले सुत्केरी गराउन सकिने भयो र आमा र बच्चाको ज्यान सुरक्षित हुने भयो र दोस्रो नेपाल सरकारले 4, 6, 8 र 9 महिनामा चेक गरायो भने 400 रुपियाँ उत्प्रेरणा खर्च र यातायात खर्च भन्नुभयो 2000 रुपियाँ पहाडमा हिमालमा 3000 र तराईमा 1000 रुपियाँ दिइरहेको छ त्यसलाई उपलब्ध हुने भयो र पछि सुत्केरी भइसकेपछि आमा र बच्चालाई कसो किसिमको तमरो स्याहार सुसार चाहिन्छ र खानपिन कसो किसिमको चाहिन्छ र सरसफाइ खानेपानी सबैको बारेमा स्वास्थ्य शिक्षालय स्वास्थ्य कर्मीबाट पाइने हुनाले स्वास्थ्य संस्थामा बच्चा जन्मन एकदमै राम्रो हुन्छ।
स्वास्थ्य संस्थामै सुत्केरी गराउँदा सुरक्षित रूपमा सुत्केरी गराउन सजिलो त हुने भयो नै आमा र बच्चाको स्वास्थ्यमा हुन सक्ने जोखिम पनि कम हुने भयो यसबाट मातृ तथा बाल मृत्यु दर पनि कम हुन्छ। यही कारणले नै नेपाल सरकार तथा स्थानीय तहहरूले पनि स्वास्थ्य संस्थामा प्रसूति गर्न प्रोत्साहन गर्ने खालका विविध कार्यक्रमहरू बनाएका हुन्। तर यसको विपरीत घरमै सुत्केरी गराउँदा विभिन्न स्वास्थ्य जोखिमहरू आउन सक्छन्। कर्णाली प्रदेश सुर्खेत स्थित प्रदेश अस्पतालमा सेवारत नर्सिङ अधिकृत शकुन्तला सापकोटा गौली।
सबैभन्दा पहिला त सासूहरूले अथवा आमाहरूले बुढापाका पुरानाहरूले के भन्नुहुन्छ भने हामीले 6 बच्चा त घरमै जन्मायौँ तिमीलाई किन स्वास्थ्य संस्था जानु पर्यो अनि स्वास्थ्य संस्थामा गयो भने यो गर्नुपर्छ ऊ गर्नुपर्छ यहीँ कति सजिलो हुन्छ तातो गराइदिउँला आगो सेक्दिउँला भन्नुहुन्छ। तर त्यसबाट आउने अप्ठ्याराहरू जटिलताहरू आयो भने घरमा त व्यवस्थापन हुन सक्दैन। जस्तो त्यो जटिलतामा सुत्केरी हुनु पूर्व पानी पुका फुट्यो भनेदेखि भित्रको शिशुलाई निसासिने र शिशुकै ज्यान जोखिममा हुन्छ शिशु मर्न सक्छ। साल नाल नाभि बाहिर निस्कन सक्ने नाभि बाहिर निस्कियो भने घरमा त व्यवस्थापन हुँदैन तर अस्पतालमा भयो भने तुरन्त अपरेसन गरेर बच्चालाई सकुशल निकाल्न सकिन्छ। सुत्केरी भइसकेपछि पनि महिलालाई रक्तस्राव हुन सक्ने धेरै वालवाल रगत बगेर महिलाको ज्यान नै जोखिममा जान सक्ने बच्चा जन्मिने बेलामा बच्चा निसासिएर जन्मिने घाँटीमा नाभि बेरिने त्यो बेरिएको कारणले खेरि जन्मिँदाखेरि नाभि चुट्न सक्ने अनि बच्चा सानो जन्मिने सानो बच्चालाई घरमा बचाउन नसकिने अस्पतालमा अथवा स्वास्थ्य संस्थामा भयो भने अक्सिजन लगाएर भेन्टिलेटर मेसिनमा राखेर कृत्रिम श्वास प्रश्वास दिएर औषधि दिएर कति गरेर बचाइन्छ त्यो सबै कुरा त घरमा सम्भव छैन त्यसैले स्वास्थ्य संस्थामा नै जानु पर्छ।
हो घर वा गोठमा प्रसूति गराउनु अति नै जोखिमपूर्ण हुन्छ परिणाम स्वरूप आमा र बच्चाको ज्यानै पनि जान सक्छ त्यसैले तालिम प्राप्त स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य संस्थामा प्रसूति गराउनाले एकातिर यस प्रकारका जटिलतालाई कम गर्न सकिन्छ भने अर्कोतिर आमा र बच्चालाई अन्य जोखिम र संक्रमणबाट समेत बचाउन सकिन्छ। सुरक्षित रूपमा स्वास्थ्य संस्थामा नै प्रसूति गराउनु पर्छ भन्ने कुरा गरिरहँदा हामीले सम्झनै पर्ने अर्को कुरा हो सुरक्षित प्रसूतिका लागि गर्नुपर्ने पूर्व तयारीहरू, जुन तयारी गर्भमा बच्चा आएदेखि नै सुरु गर्नुपर्छ। यसरी गर्नुपर्ने पूर्व तयारी अन्तर्गत के कुराहरू पर्दछन् त? लुम्बिनी प्रदेश पाल्पा नयाँ नम्तले स्वास्थ्य चौकी प्रमुख माया गैरे।
यो तयारी बच्चा पेटमा रहेदेखि नै सुरु गर्नुपर्छ। प्रत्येक महिना कति सकिन्छ एउटा गर्भवतीको लागि, अक्षय कोष जस्तै खालको हो यो चाहिँ पैसाको तयारी गर्ने, सकिन्छ अलि धेरै तयारी गर्दा पनि हुन्छ, नभए महिनाको कम्तीमा पनि 500 चाहिँ एउटा परिवारले चाहिँ मेरो बुहारी गर्भवती छ, मेरो अब श्रीमती गर्भवती छ भनेर चाहिँ यति चाहिँ कोषमा जम्मा गर्ने गर्यो भने अब हामीलाई चाहिने बित्तिकै पैसा खोज्दाखेरि कहाँ होला कहाँ नहोला, त्यो भएर चाहिँ तयारी गरिराख्ने। र यातायातको व्यवस्था हुन्छ नि, अब सम्पूर्ण यातायातका साधनहरू जति हाम्रो घर ओल्तिर पोल्तिर नजिकै छ भने पनि चाहिएको बेला उपलब्ध नहुन सक्छ, त्यही भएर यातायातका साधनहरूको एम्बुलेन्सहरूको चाहिँ फोन नम्बर लेखेर राखिराख्ने। गर्भवती चाहिँ सुत्केरी हुने क्रममा रगत धेरै बगेर अब आमालाई त्यति बेला नै हामीले रगत दिन नसक्दाखेरि अब आमालाई घुमाउनु पर्ने होस् त्यस्तो अवस्था नआओस् भनेर रगत दिनको लागि आमासँग मिल्ने खालको रगत ग्रुप जाँच गरेर 3 व्यक्तिको तयारी चाहिँ गर्नुपर्छ कम्तीमा पनि भन्ने छ।
हो, गर्भवतीले स्वास्थ्य संस्थामा नै सुरक्षित रूपमा बच्चा जन्माउनका लागि परिवारका सदस्यले पैसा जम्मा गर्ने, रगत दिने मानिसको तयारी, स्वास्थ्य संस्थासम्म जाने साधन जस्तै गाडी या स्ट्रेचरको व्यवस्था, नजिकै रहेको स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीको फोन नम्बर माग्ने जस्ता पूर्व तयारी गर्नुपर्छ। यस्तो खालको तयारी परिवारका सदस्यले महिला गर्भवती भएदेखि नै गर्नुपर्छ। साथै आफूलाई पाएक पर्ने र सेवा सुविधा उपलब्ध भएको स्वास्थ्य संस्थाको बारेमा समेत परिवारका सदस्यले पहिले नै जानकारी लिनुपर्छ। गण्डकी प्रदेश बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बागलुङका डाक्टर अनिल केसी।
विशेष अवस्थाहरू जस्तो तपाईँको रगत चढाउनु पर्ने, अर्को भने बेथाला आउनु पर्ने, तपाईँको अपरेसन गर्नुपर्ने, त्यस्तो जटिलताहरू पनि हुन सक्ने भावनाले मैले सामान्य अवस्थामा गर्भवती चेक जाँच गर्नलाई यो ठाउँमा जान्छु, अनि यस्तो केही जटिलता भयो भने चाहिँ यहाँ चाहिँ सुविधा छ है भनेर कहिले जानकारी भयो भने राम्रो भयो। जस्तै हाम्रोमा चाहिँ जिल्ला अस्पतालमा चाहिँ त्यो सबै सेवा सुविधा हुने भयो, तर सामान्य प्राथमिक स्वास्थ्य उपचार केन्द्र र स्वास्थ्य चौकीमा चाहिँ ब्लड ट्रान्सफ्युजन गर्ने, अपरेसन गर्ने सुविधा नहुन सक्छ। त्यही भएर त्यो सबै पहिले जानकारी लिएर म त्यस्तो केही भएको खण्डमा यहाँ जानुपर्छ है, त्यो त्यहाँ जाँदाखेरि मलाई यो साधनहरू एम्बुलेन्स यहाँ भेट्ला नभेट्ला, गाडी भेट्ला नभेट्ला, त्यो पूर्व तयारी हुने भावनाले कहाँ जाने के गर्ने भन्ने कुरा पनि पहिले एकचोटि सोचेको राम्रो
हो। यसरी गर्भमा बच्चा आएदेखि नै स्वास्थ्य संस्थामा नै सुरक्षित प्रसूति गराउनका लागि पूर्व तयारी गरेर स्वास्थ्य संस्थामा नै बच्चा जन्माउनाले आमा र बच्चा दुवैलाई हुन सक्ने सम्भावित स्वास्थ्य जोखिम कम गर्न सकिन्छ। फलस्वरूप स्वास्थ्य संस्थाबाट स्वस्थ बच्चा जन्माउन सहज हुन्छ। स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउनका लागि परिवारले यी सबै पूर्व तयारी गरेको सुदूरपश्चिम प्रदेश बझाङका केही गर्भवती महिलाको अनुभव अब सुन।
नमस्कार, मेरो नाम बसन्ती सुनाल। 8 पुरा भएर अब 9 लाग्ने हो। मैले पहिला बच्चा पाउँदाखेरि त्यतिकै थाहा थिएन, केही अनुभव पनि थिएन। अहिले दोस्रो पाउँदाखेरि चाहिँ सबै अनुभव छ, थाहा छ। पैसा हैसा जम्मा गर्नु अनि खानेकुराहरू जस्तै कुखुराहरू, कुटेका चामल अनि घिउ सिउ सबै जम्मा गरेर राखेका छौँ। श्रीमानले, सासू ससुराले अनि वरपर छिमेकीले, दिदीहरू, तिनी सबैले सहयोग गरिरहेछन्।
नमस्ते, मेरो नाम भागरती मगर। तयारी गरेको छु, लुगा कपडा सब तयारी गरेको छ, अनि पैसा पनि हल्का जम्मा गरेकै छ, 30-40 हजार जम्मा गरेको छ, अनि त्यही घिउ सिउ भन्छ नेदालु कुखुरा सुकुरा पालेकै छ।
नमस्ते, म सबिनी सीतापति। अहिले 8 पुरा भएर 9 लागिसक्यो, अलिकति पैसाहरूको जोड जम्मा हुँदैछ अहिलेसम्म। अनि घरको चामलहरू, बच्चाहरूलाई चाहिने कपडा, घिउ सिउ अब सुत्केरीले खानुपर्छ भनेर त्यो पनि तयारी गरेछौँ। गाडीहरूको नम्बरहरू पनि राखेको छ, तर ब्लक यताउति पिसाब सब राम्रो छ भनेर भनेको छ स्वास्थ्य कर्मीहरूले भने अनुसार। हामीले खानेकुराहरू पनि खाइरहेछौँ, 4 नै चेक गराएर पुरै सबै राम्रो छ, अहिलेसम्म केही त्यस्तो अप्ठ्यारो छैन भनेर भन्नुभएको छ। अनि घर बुढाले नै सहयोग गर्नुभएको छ, अनि बुढाले पनि अब कमाएर भोलि बिहान चाहिन्छ भनेर पैसाहरू जोड जम्मा पनि गरिरहेको छ, अनि केही अप्ठ्यारो पर्दा घर बुढा बुढाले सबैले सहयोग गर्नुभएको छ।
हो, यसरी गर्भमा बच्चा आएदेखि नै नियमित गर्भ जाँच गराउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम खानपान र सरसफाईमा ध्यान दिने र अग्रिम रूपमा आवश्यक पूर्व तयारी गरेर स्वास्थ्य संस्थामा नै बच्चा जन्माउने गर्नाले आमा र बच्चा दुवैलाई स्वस्थ बनाउन सकिन्छ। भोजपुरको यो परिवारलाई पनि सुरक्षित प्रसूतिको निम्ति शुभकामना। र कोरोना महामारीको अहिलेको समयमा पनि स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा निरन्तर सञ्चालन भइरहेको छ। यो बेलामा पनि आवश्यक स्वास्थ्य सावधानीहरू अपनाउँदै अर्थात् मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने जस्ता कुरामा भने विशेष ध्यान दिँदै स्वास्थ्य संस्थामा नै सुत्केरी गराउन लैजानुपर्छ। रेडियो कार्यक्रम लहर भन्छिन आमाको 118 भागमा आज हामीले स्वास्थ्य संस्थामा नै सुरक्षित रूपमा प्रसूति गराउन गर्नुपर्ने पूर्व तयारीका सवालमा छलफल अनि बच्चालाई पूर्ण स्तनपानको लागि सही आसन, सम्पर्क र पटकका विषयको नाटक श्रृङ्खला सुन्यौं।
रेडियो कार्यक्रम लहर भन्छिन आमाका यस चरणका सम्पूर्ण खण्डहरू www.equalaccess.org.np/ वा भन्छिन आमाको फेसबुक पेज तथा युट्युब च्यानल वा साउन्ड क्लाउडमा BHANCHHINAAMA अर्थात् भन्छिन आमा सर्च गरेर जुनसुकै बेला सुन्न सक्नुहुन्छ। कार्यक्रम भन्छिन आमामा तपाईँ हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषण बारे के कुरा सुन्न चाहनुहुन्छ र तपाईँलाई कार्यक्रम कस्तो लाग्छ हामीलाई फोन गरेर भन्नुहोस् है।
रेडियो कार्यक्रम भन्छिन आमामा फोन गर्नका लागि तपाईँको पैसा नपर्ने नम्बर हो NTC CDMA र स्काई फोनबाट 1660100400 र एनसेलबाट 9801170000। फोन नम्बर फेरि एकपटक NTC CDMA र स्काई फोनबाट 1660100400 र एनसेलबाट 9801170000।
निशुल्क यी IVR नम्बरहरूमा हामीले तपाईँले नै रेकर्ड गराउनु भएका प्रतिक्रिया पाइरहेका छौँ। अबको क्रममा तिनै मध्येको प्रतिक्रिया।
नमस्ते, मेरो नाम दिलका पौडेल हो। मेरो घर रनपाई खोकुल्ला टाढीमा पर्दछ। हाल स्थिति 14 नाम बस्दै आइरहेकी छु र मैले भन्छु नामा कार्यक्रम नियमित रूपमा सुनिरहेकी छु। मलाई यो कार्यक्रम ज्यादै मनपर्छ किनभने यसले सम्पूर्ण व्यक्तिको मन मुटुमा सुन्न सफल गरेको छ र यसले सबै व्यक्तिलाई जनचेतना फैलाउनका निम्ति अभिप्रेरित भूमिका खेलिरहेको छ र कस्ता बालबच्चालाई कसरी स्याहार गर्ने, आमा कसरी सुरक्षित गर्ने र सुनौलो हजार दिनका आमाहरू र बच्चाहरूलाई कसरी स्याहार सुसार गर्ने, कस्ता खालका खानेकुराहरू खुवाउने भन्ने कुराहरू पनि यस कार्यक्रमहरूले छुट्याइरहेको छ र यसभन्दा पनि धेरै धेरै कुराहरू सिक्न सफल भएका छौँ। त्यसैले यो कार्यक्रम ज्यादै प्रभावकारी छ।
उपयोगी र महत्वपूर्ण पृष्ठपोषणको लागि धेरै धेरै धन्यवाद।
कार्यक्रम भन्छिन आमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साझेदारीमा USAID को आर्थिक सहयोगमा सञ्चालित सुआहारा परियोजनाका निम्ति डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले निर्माण गरेको हो।
दसैँ आयो खाउला पिउला
हो त, त्यो भन्दा अगाडि साबुन पानीले हात धोउला,
एकअर्का बीच भौतिक दूरी पनि कायमै राखौला,
भेटघाट जमघटलाई सकभर कम नै गरौला,
कतै निस्किनै परे नबिर्सिकनै मास्क र सेनिटाइजर लाउँदै गरौला।
यस्तो गरेपछि त म कोरोना कसरी आउला?
दत्त कोरोना, हामी त तिमीसँग छुट्टै बसौला।
अनि यसपालिको चाडबाड कोरोनाबाट बच्दै बचाउँदै यसै गरी मनाउला।
सुरक्षित भएर सावधानीका साथ मनाऊ यसपालिको चाडबाड।
कोरोना भाइरस COVID-19 को महामारीबाट जोगियौं र जोगाऊ तपाईं हाम्रो घर परिवार।
सहभागी श्रोता, आजको लागि भने रेडियो कार्यक्रम लहर भन्छिन आमाको यो केन्द्रीय संस्करणबाट विदा माग्ने बेला पनि हुने लाग्यो। जाँदा जाँदै हाम्रो प्रस्तुति रेडियो कार्यक्रम लहर भन्छिन आमाको स्थानीय भाषागत संस्करणहरू सुदूरपश्चिम प्रदेश केन्द्रित क्षेत्रका लागि डोटेलीमा भन्छिन आमा, प्रदेश 5 केन्द्रित क्षेत्रका लागि अवधिमा अम्मा कहथे र यो सँगै नेपाली भाषामा भन्छिन आमा नाममा देशभरिका 150 भन्दा बढी स्थानीय FM-हरूबाट हरेक आइतबार बिहान 7:30 सुन्न र प्रत्यक्ष छलफलमा सहभागी हुन तपाईँलाई हाम्रो सादर आग्रह। बच्चालाई पूर्ण स्तनपानको लागि सही आसन, सम्पर्क र पटकका विषयका छलफल अनि नाटक श्रृङ्खला सहित हामी रेडियो कार्यक्रम लहर भन्छिन आमाको नयाँ 119 भाग लिएर अर्को साता यसै समयमा आउने नै छौँ। आजको लागि भने रेडियो कार्यक्रम लहर भन्छिन आमाका सबै सहकर्मीहरू पवन, सतीश, सुशीला, भानु, सरिता अनि प्रविधि सहयोगी दिनेश तथा सम्पूर्ण स्थानीय FM सहकर्मीहरू सहित म यशोदा पनि बिदा भए आफ्नो र आफ्नो परिवारका सदस्यको स्वास्थ्यमा विशेष ख्याल गर्नुहोला। नमस्ते।
भन्छिन आमा परिवारकै स्वास्थ्यका लागि।